अनि आज पनि सधैँ चाहिँ तपाईँलाई मैले परमेश्वरको वचन कसरी के भन्छ इच्छा र परमेश्वरको उद्देश्य कसरी जान्ने भन्ने सम्बन्धमा कुरा गर्दाखेरि सधैँ तपाईँलाई कसै न कसैको मैले एउटा यो एकछिन है यहाँ समथिङ ह्यापन ए आज पनि एकजना मान्छे मेरो दिमागमा आयो मैले धेरैचोटि उसको बारेमा तपाईँहरूको अगाडि मैले राख्ने गरेको छु अनि मेरो सुरुवात म त्यहाँबाट गर्न चाहन्छु अनि यो यो व्यक्ति यो व्यक्तिको नाम हो मैले कहिलेकाहीँ चर्चमा मेन्सन गरेका छु पहिला धेरै वर्ष अगाडि सायद 20 वर्ष अगाडि होइन 20 वर्ष अगाडि जो हुनुहुन्थ्यो तपाईँले ध्यान दिएर सुन्या हो भने सम्झनुहुन्छ अनि यो व्यक्तिको बारेमा म धेरै कुरा सम्झन्छु यसको कुरा गर्दाखेरि कसले कसले कुरा मलाई पछि गरेको थियो भनेर एनिवे उसको नाम हो चार्ल्स थोमस स्टट उनी चाहिँ क्रिकेटियर हो जस्तो नेपालमा एउटा क्रिकेटियर अहिले नेपालको टिम चाहिँ क्रिकेट खेलेर अब वर्ल्ड कपमा गइरहेछ होइन धेरै नाम चलेको कोही अब क्रिकेटमा सबैभन्दा सिपालु छ भने उसले गरेका अपराधहरू पनि क्षमा दिएर पठाइन्छ यति ठुलो मान्यता क्रिकेटको हुन्छ होइन त्यस्तै यो मान्छे बेलायतको इङ्ल्यान्डको यस्तो गिफ्टेड क्रिकेटर एकदम उसले त अब क्रिकेटबाट अब पश्चिमी जगतमा चाहिँ क्रिकेटको अथवा कुनै पनि खेलमा गिफ्टेड मान्छे धेरै भविष्य ठुलो हुन्छ धेरै पैसा आउँछ अनि वास्तवमा यो मान्छेको जन्म 1860 अनि 1883 उसले कलेजमा अध्ययन सिद्धाएको छ त्यतिखेरसम्म उसलाई परमेश्वरको केही छैन ऊ एकदम क्रिकेटमा एकदम सिपालु धेरै पैसा कमाउने एकदमै नाम कमाउने यस्तो ठाउँमा पुगेको बेलामा उसको उसको दाई बिरामी हुन्छ अनि त्यताबाट उसलाई के कुरामा सोचाइ आउँछ त्यसपछि उसलाई परमेश्वरको बोलावटको महसुस हुन्छ मान्छेलाई ख्रिस्टमा मान्छेले ख्रिस्टमा विश्वास नगरेसम्म मान्छेको अन्तिम डेस्टिनेसन ऊ जाने ठाउँ चाहिँ मृत्यु हुन्छ यो सबै कुराले उसलाई छुन्छ त्यसपछि यो मान्छे 1885 चिनमा मिसिनरी भएर जान्छ चिनमा मिसिनरी भएर जान्छ 1885 उसले चिनमा धेरै वर्ष मिसनको काम गर्छ त्यतिखेर धेरै दुःख हुन्छ उसलाई धेरै दुःख स्वास्थ्यमा यो त सबै मिसिनरीहरू तपाईँलाई मैले घरिघरि नाम लिन्छु एउटा साधु सुन्दर सिंह त्यस्तै एउटा एकदमै आफैलाई समर्पित गरेको मिसिनरी हो हट्सन टेलर योभन्दा अगाडि तपाईँलाई मैले चार्ल्स बर्न्सको कुरा गरेको थिएँ त्यस्तै जोनाथन गोफोर्थ त्यस्तै एउटा अफ्रिकामा जाने मिसिनरी डेभिड लिभिस लिभिङ स्टोन अनि बर्मामा जट्सन भन्ने अनि त्यो बेलामा यो इन्डियाको कलकत्तामा विलियम केरी यिनीहरूको बायोग्राफी पढ्नुभयो भने यिनीहरूले कसरी परमेश्वरको बनावटलाई आफ्नो जीवनभन्दा आफ्नो सबै सफलताभन्दा मुख्य मान्दछन् अनि यो कुराबाट थाहा हुन्छ कि हामी क्रिस्चियनहरूको सफलताको मार्ग चाहिँ धन सम्पत्ति नाम धन यी सबै कुरा भन्दा अरू नै हुन्छ अनि त्यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ तपाईँलाई उसको बारेमा भन्दै गर्दा यो मान्छेले वास्तवमा यो सँगै अर्को 6 मान्छे यिनीहरू क्याम्ब्रिज युनिभर्सिटीमा पढेका क्याम्ब्रिज 7 भनेर भनिन्छ 7 चाहिँ मिसिनरी भएर जान्छन् तर त्यतिखेर जब मिसिनरी भएर जानु अगाडि एउटा कार्यक्रम हुन्छ त्यहाँ चाहिँ सबैले गवाई दिन्छन् यो मान्छेले गवाई दिइरहेको थियो त्यहीँनिर एकजना एकदमै नामुद थियोलोजियन ग्राहम स्क्रगी भन्ने पनि त्यहाँ हुन्छ अनि यो मान्छेको अनुहार चमक उसको बोली उसको सबै कुरा देख्दाखेरि त्यो ग्राहम स्क्रगीलाई चाहिँ मन छुन्छ के रहेछ यो मान्छेकोमा जो मसँग छैन भन्ने जस्तो लाग्छ अनि ग्राहम स्क्रगीले यो स्टटलाई गएर सोध्छ के वाट इज इन यु द्याट आई डोन्ट ह्याभ द्याट युआर सो साइनी अनि यो मान्छेले ग्राहम स्क्रगी यो मान्छे त भर्खरको जवान मान्छे होइन मिसिनरी भएर जाँदैछ तर ग्राहम स्क्रगी त एकदमै बाइबलको विद्वान धेरै प्रचार गर्ने मान्छे हो एकदम ट्यालेन्टेड उपन तर उसको हृदयमा शान्ति छैन अनि यसको अनुहार चमक देखेर उसलाई आश्चर्य लाग्छ, उसलाई खुदखुदी लाग्छ, गएर सोच्छ। यसले चाहिँ त्यो ग्राम स्क्रकीलाई के भन्छ भने, तपाईँले आफ्नो हृदय पुराको पुरा परमेश्वरलाई सरेन्डर गर्नुभयो, अनि उसले चाहिँ गरे भन्छ। अब डिड यु डु डेलिबरेट वे, तपाईँलाई थाहा छ डेलिबरेट वे भने के हो, टोटली सरेन्डर, पुरै अलिकति पनि आफ्नो सोचमा नराखेर, उसले भन्छ सर्ट अफ डेलिबरेट। तर त्यतिखेर त्यति भनेर जान्छ, तर उसको मनमा शान्ति हुँदैन, ऊ घरमा जान्छ, त्यो बिथोली राख्छ, अनि ढोका खोल्न पा छैन, आफ्नो बेडरुमको अगाडि गएर घुँडा टेकेर एकदम रोएर प्रार्थना गर्न थाल्छ, किनभने त्यो पवित्र आत्माले यो व्यक्तिको गवाही त्यो ग्राहम स्क्रगीको हृदय छोइराखेको हुन्छ। अनि स्क्रगी घोप्टो परेर घुँडा टेकेर परमेश्वरको अगाडि अब प्रार्थना गर्न थाल्छ पुरा हृदयले, प्रभु के कुरा छ त्यस्तो मैले तपाईँलाई दिएको छैन, म त्यस्तै चमक हुन चाहन्छु, म त्यस्तै समर्पित हुन चाहन्छु। अनि परमेश्वरले उसलाई बिस्तारै थाहा दिनुहुन्छ कि तिम्रो हृदयको सबै साँचो मलाई दिएका छौ। भनौँ न, हाम्रो हृदयमा चाहिँ कोठा 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 थुप्रै छ अरे, कतिवटा साँचो चाहिँ बाँकी राख्छ तिमी आफैमा, धेरै जस्तो मान्छेले धेरै साँचो बाँकी राख्छ। त्यही कारणले कहिलेकाहीँ क्रिस्चियन विश्वासलाई, क्रिस्चियन सेवालाई आफ्नै नाम कमाउने र पैसा कमाउने बाटो बनाउँछ, आफ्नो संसारिक इच्छा पुरा गर्ने बाटो बनाउँछ। धेरै क्रिस्चियनहरू तपाईँले भेट्नुहुन्छ, त्यही कारण तपाईँलाई म यहाँबाट घरिघरि के भनेर उत्साह दिन कोसिस गर्छु भने, अरू क्रिस्चियनलाई हेर्नु हुँदैन, हामीभन्दा राम्रो पनि होलान् कोही, तर प्राय आजकलका क्रिस्चियनहरू संसारसँग मिसिएका हुन्छन्, टेन्टेड भन्छ। टेन्टेड भनेको चाहिँ तपाईँले सङ्लो पानीमा अलिकति चियाको त्यो हालिदियो भने के हुन्छ, पुरै अर्कै हुन्छ नि त रङ, होइन? टेन्टेड, पुरै त्यो धमिलिएको, सायद परमेश्वरलाई पनि नचिनिया हुनसक्छ कतिजना, नयाँ गरी जन्मिएको नहुनसक्छ कतिजना, आफ्नै शक्तिले सबै कुरा गरिराखेको हुन्छ। त्यस कारण तपाईँलाई म जहिले पनि एउटा कुरा भन्न चाहन्छु, त्यो के हो भनेदेखि, जतिसुकै ठुलो नाम कमाएर जतिसुकै धेरै मान्छे पछि लगाउने मान्छेहरू, सायद उनीहरू प्रभुलाई पुरा पछ्याइराखेका छन् कि छैन, ग्राम स्क्रगी जस्तै। त्यसपछि कताबाट प्रभुले भन्नुहुन्छ, तैँले यो चाहिँ साँचो दिएको छैनस् नि, गन्दै जाँदाखेरि उसले सबै दिएको छु, अनि अन्तिममा एउटा साँचो फेरि पनि उसले दिनुपर्ने हुन्छ, अनि उसले पूर्ण रूपमा आफूलाई समर्पण गर्छ, परमेश्वर उसलाई पुरा शान्तिले भन्नुहुन्छ। अनि ग्राहम स्क्रगीको धेरै किताबहरू छन्, उसले गरेका कमेन्ट्रीहरू छन्, उसको मेसेजहरू छन्, अनि उसको किताबमा उसले आफ्नो गवाही अनि कसरी परमेश्वरले उसलाई त्यसपछि चलाउनु भयो। त्यस कारणले आजको वचन हेर्नुभन्दा अगाडि हामीले यो हेऱ्यौँ, तपाईँलाई यो मान्छेले उसको कोट एउटा पढ्न चाहन्छु, यहाँ धेरैहरू लेखेको छु मैले, तर एउटा कोट, स्टड सिटी स्टड चार्ल्स थमस स्टडको कोट्समा एउटा चाहिँ तपाईँलाई पढ्न चाहन्छु, होइन, यहाँ भ्याउनेहरूले तपाईँले पढ्न सक्नुहुन्छ, यो चाहिँ मलाई मन पर्यो। ओन्ली वान लाइफ, ट्विल सुन बी पास्ट, भनेको मतलब तुरुन्तै यो चाहिँ नाश हुन्छ, हामी सबैको एउटै जीवन छ, यो एकैछिनमा जान्छ, यो सबैलाई थाहा छ, होइन? ओन्ली वाट्स डन फर क्राइस्ट विल लास्ट, बुझ्नुहुन्छ तपाईँले, ख्रिस्टको लागि के गरेको छ त्यो मात्रै अन्तसम्म गनिनेछ, रहनेछ, तर यो जीवन तुरुन्तै पास हुनेछ। त्यही कारणले उसले आफ्नो जीवन परमेश्वरमा त्यसरी समर्पित गरेको छ। अर्को एउटा नि पढौँ तपाईँलाई, अर्को चाहिँ के छ, सम विश टु लिभ विदिन द साउन्ड अफ चर्च, धेरै मान्छेहरू चाहिँ चर्चको नजिकै बसेर चर्चमा जाने, एकदमै चर्चमा उनीहरू कामै चर्च जाने मात्रै हुन्छ त्यति, होइन? तर उसले के भन्छ, अथवा च्यापल अथवा बेल चर्चमा, उ बेलामा धेरै जस्तो चर्चमा घन्टी बजाउन चलाउनुहुन्छ, होइन? बट आई वान्ट टु रन अ रेस्क्यु सप विदिन अ यार्ड अफ हेल, तपाईँले बुझ्नुहुन्छ यो, उसले के भन्छ भने, म चाहिँ चर्को नजिकै बस्ने होइन कि, नर्कको नजिकै एउटा त्यहाँ नर्कबाट छुटकारा दिने एउटा पसल थाप्न चाहन्छु। रेस्क्यु सप भनेको चाहिँ रन भनेको चाहिँ सञ्चालन गर्ने, नर्कको नजिकै भनाइको मतलब संसारमा जो अपराध र पापमा भरिएका संसारका मान्छेहरू एक प्रकारले नर्कमै हुन्छन्, यो संसार नर्कै हो एक किसिमको, किनभने त्यो सैतानको अधीनमा हुन्छ। त्यही कुरा नि त यहाँ हामीलाई एउटा दुःखको कुरा हुन्छ, किनभने कति धेरै क्रिस्चियनहरू पहिला येशूलाई विश्वास नगर्दाको अवस्था जो सैतानको कैदमा हो, अनि ख्रिस्टमा विश्वास गर्दा पनि सैतानकै स्वभावमा छन्। त्यही कुरा छ, त्यस्तै झुट बोल्छन्, त्यस्तै डाहा गर्छन्, त्यस्तै विरोध गर्छन्, त्यस्तै एउटाले अर्कालाई कुरा काट्छन्, त्यस्तै एउटाले अर्कालाई बदनाम गर्छन्, त्यस्तै एउटाले अर्को पक्षमा लाग्छन्, बाहिर र भित्र अर्कै हुन्छन्। भित्र त्यो सबै सैतानबाट आउने स्वभाव हो। धेरैलाई क्रिस्चियनहरूलाई थाहा छैन, हामी त ख्रिस्टमा विश्वास गरेपछि त हामीमा त प्रेम बढ्छ, नम्रता बढ्छ, इमान्दारपन हुन्छ, पवित्र जीवन हुन्छ। कसैप्रति हाम्रो सोच भयो भने उसको उन्नतिको मात्रै हुन्छ, उसलाई प्रेमको मात्रै हुन्छ, उसलाई सहयोगको मात्रै हुन्छ। किनभने हामीमा त ख्रिस्टको चमक चम्किन्छ, हामी ख्रिस्टको स्वरूपमा बन्छौँ। ख्रिस्टमा त झुटा हुँदैन, डाहा हुँदैन, कहिल्यै पनि हुँदैन। ख्रिस्टको क्षमा अर्कै खालको क्षमा हो, पक्का क्षमा। कोही मान्छे ख्रिस्टमा नयाँ गरी जन्मेको छ भने ख्रिस्टकै क्षमा उसले पनि व्यवहारमा ल्याउँछ, ख्रिस्टकै प्रेम मान्छेहरूलाई गर्छ, मन नपराउने आफ्नो विरोध गर्नेहरूलाई पनि माया गरेर उसको लागि भलाइ गरिदिन्छ। बुझ्नुहुन्छ तपाईँले? त्यसकारण यो खालको व्यक्ति, यो चार्ल्स थोमस स्टड, त्यसकारणले उसले जसरी, अनि उसको बारेमा हेऱ्यो भने सायद 70-71 वर्ष मात्रै बाँच्छ उसले। ऊ इन्डियामा पनि अनि अफ्रिकामा पनि मिसिनरी हुन्छ। उसको काम नै जवान मानिसहरूलाई परमेश्वरको राज्यमा अगाडि बढ्ने प्रोत्साहन दिने, परमेश्वरमा समर्पित भएर जिउने प्रोत्साहन दिने यस्तो खालको व्यक्ति। त्यस कारण तपाईँलाई म आज के भन्छु भने, आजको हाम्रो विषयमा जानुभन्दा अगाडि, परमेश्वरको, तपाईँ जो परमेश्वरलाई विश्वास गर्नु भएको छ, यो तपाईँको लागि मेरो लागि एउटै बाटो हो, फरक छैन। हामी संसारलाई सँगसँगै राखेका छौँ भने परमेश्वरलाई पछ्याउन सक्दैनौँ। अरूलाई भनाउन सक्छौँ, अरूलाई देखाउन सक्छौँ, भान पार्न सक्छौँ, तर जसले ख्रिस्टलाई पछ्याउँछ संसारबाट पश्चाताप गर्नुपर्छ। त्यो नै एउटा बाटो हो, संसारलाई त्यागेर मात्र हामी ख्रिस्टलाई अप्नाउन सक्छौँ। ख्रिस्टलाई कि संसारलाई, यो दुइटै एकै ठाउँमा रहँदै रहँदैन। त्यस कारण बाइबलमा यसको बारेमा धेरै कुरा छ, संसारलाई माया प्रेम गर्ने, संसारको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी पितातर्फको होइन, संसारप्रतिको मित्रता परमेश्वरप्रतिको शत्रुता हो। युहन्ना, प्रेरित युहन्नाले पहिलो युहन्नाको 2:14-17 तपाईँले हेर्नुहोस्, प्रष्ट छ, धेरै ठाउँमा छ बाइबलमा त्यो कुरा लेखिएको छ। त्यस कारणले हामी जो क्रिस्चियन भन्छौँ आफैलाई, हामी ख्रिस्ट जस्तै हुनु पर्यो। अनि तपाईँलाई यो शब्द यहाँ मैले के देखाउँदै थिएँ, हाम्रो लागि परमेश्वरको उद्देश्य इच्छा के हो र कसरी जान्ने, हाम्रो आजको विषय त्यो हो। परमेश्वरको इच्छा उद्देश्य के हो तपाईँको लागि, हरेक व्यक्तिको लागि, बोलावट के हो, होइन? चाहे हामी आफ्नो गुजारा चलाउने काम जेसुकै गर्छौँ, तर हामी हरेकलाई, चाहे तपाईँ के पनि नपढेको हुनुहुन्छ, उमेर पनि राम्रो छैन, शरीर पनि राम्रो छैन, पैसा पनि छैन, सायद बस्ने कोठा पनि राम्रो छैन, प्रियहरू हो, तपाईँ ख्रिस्टलाई विश्वास गर्नु भएको छ भने तपाईँ ख्रिस्टको छोरा छोरी हुनुहुन्छ, तपाईँ ख्रिस्टको लागि गवाही हुनुपर्छ। त्यो कुरो बाइबलमा प्रष्ट छ, अनि त्यो गवाही हुनलाई चाहिने कुरा परमेश्वरले जुटाइदिनुहुन्छ। तपाईँले पहिला प्रभुसँग कुरा गरेर भन्नुपर्छ कि मेरो लागि चाहिँ के हो, तपाईँ सबैको लागि भन्दा छु मैले। त्यसैले मण्डली भनेकै सक्रिय सदस्यहरू, जो ख्रिस्टमा विश्वास गरेका उहाँका छोराछोरीहरू मण्डलीका सदस्य हुन्छन्। मण्डली भनेको घर होइन। ती सदस्यहरू के हुन्छन्? रोमी 12:6-8 तपाईँले हेर्नुभयो भने उनीहरूमा परमेश्वरले प्रत्येकलाई विशेष वरदान दिनुहुन्छ। त्यो वरदानद्वारा उनीहरूले एकले अर्कालाई सेवा गर्छन्। अनि हाम्रो वरदान नै हामी एउटा अङ्गको रूपमा हुन्छौँ, किनभने सबैको एउटै खालको वरदान हुँदैन। जसरी शरीरमा फरक फरक अङ्ग हुन्छ, मण्डलीका जनहरूलाई परमेश्वरले फरक फरक वरदान दिनुहुन्छ। अनि अर्को कुरा चाहिँ तपाईँलाई म भन्न चाहन्छु, कुनै पनि वरदान ठुलो सानो छैन। धेरै जसलाई के मनपर्छ, अगाडि बसेर उभिएर गर्ने मनपर्छ, प्रचार गर्ने, होइन? पास्टर भन्ने त सबभन्दा राम्रो, गुरुबाउ नै भन्छ मान्छेले, होइन? त्यो महत्त्वपूर्ण कुरा होइन। तपाईँलाई बोलावट के को लागि छ त्यो सबभन्दा महत्त्वपूर्ण त्यो, किनभने परमेश्वरको सेवामा कुनै पनि ठुलो सानो छैन। सबै कुराको इनाम छ, सबै कुरामा परमेश्वरको इच्छा पुरा हुन्छ, सबैमा। तपाईँलाई के बोलावट परमेश्वरले दिनुहुन्छ तपाईँले बुझ्नुपर्छ। त्यस कारण यो कुरो मैले तपाईँलाई धेरै अगाडि यो भन्दा मैले भनेको थिएँ, म हरेक मण्डलीमा परमेश्वरको सेवा हुनलाई पहिला आफू हुनु पर्यो, बी वान, अनि त्यसपछि ब्रिङ वान, एक एक गरी ल्याउनु पर्यो, त्यसपछि तिनीहरूलाई एक एक गरी निर्माण बनाउनु गर्नु पर्यो, बी वान, ब्रिङ वान, बिल्ड वान। अनि तपाईँ आफै बी वान भनेको चाहिँ तपाईँ र म ख्रिस्टमा साँच्ची नै नयाँ सृष्टि हुनु पर्यो, नयाँ गरी जन्मनु पर्यो। तपाईँ र मेरो हृदय, मन, विचार, भावना, स्वभाव, आदत, योजना, एकअर्काप्रति गर्ने व्यवहार टोटल्ली परिवर्तन हुन्छ, येशूको जस्तो व्यवहार हुनु पर्यो। यो कुरो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसकारण आजको खण्ड पनि हामी सुरु चाहिँ यहाँबाट गर्छौँ। तपाईँलाई मैले योहन्नाको सुसमाचार 17 अध्यायबाट केही समयदेखि सिकाइराखेको छु, अनि आज पनि हामी 17 अध्यायमा जानेछौँ, अनि तपाईँलाई म 17 अध्यायको कुरा फेरि पढ्न चाहन्छु, किनभने यो एकदमै महत्त्वपूर्ण छ। यी कुरा भनिसक्नु भएपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो, हे पिता, समय आइपुगेको छ, तपाईँको पुत्रको महिमा प्रकट गर्नुहोस् र पुत्रले तपाईँको महिमा प्रकट गरोस्। अनि दुई पदमा लेखेको छ, किनकि तपाईँले त्यस उसलाई सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ, ताकि तपाईँले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन देओस्। त्यसैले अघि तपाईँलाई मैले जो भनेको छु नि, बी वान, पहिलो कुरा, येशू प्रभुलाई सम्पूर्ण मानिसहरूमाथिको अधिकार, तपाईँले यहाँ हेर्नुभयो भने सम्पूर्ण मानिसहरूमाथि अधिकार दिनुभएको छ, अनि त्यो अधिकार चाहिँ परमेश्वरले छान्नुभएका व्यक्ति, पिताले दिनुभएको व्यक्तिलाई अनन्त जीवन दिनु, यो परमेश्वरको काम येशू प्रभु संसारमा गर्न आउनुभयो। वास्तवमा येशू प्रभुले संसारका मानिसहरूको लागि आफैलाई बलिदान गरेर उनीहरूको शुद्धिकरणको काम गर्नुभयो, उनीहरूको पाप हटाइदिनको लागि मूल्य चुकाइदिनु भयो। यो कुरो हामीलाई सबैलाई थाहा छ। त्यसकारणले परमेश्वरको इच्छा गरेर उहाँलाई महिमा गर्ने, तपाईँले चार पदमा हेर्नुभयो भने त्यो कुरो पाउनुहुन्छ यहाँ, जुन काम तपाईँले मलाई दिनुभयो त्यो पुरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु, येशूको काम। त्यसकारण तपाईँ र मलाई परमेश्वरले काम दिनुभएको छ, त्यो चाहिँ परमेश्वरले येशूलाई दिनुभएको काम, अनि त्यही काम तपाईँ र मैले गरेर परमेश्वरलाई महिमा दिनुपर्ने। त्यसकारण तपाईँलाई मैले अब के कुरामा केन्द्रित गर्दैछु भने, यो 17:1 भन्नुभएको, यी कुरा भनिसक्नु भएपछि, येशू प्रभुले यी कुरा भनिसक्नु भएपछि के कुरा भन्नुभयो, हो यो यी कुरा भन्नुभयो भन्ने कुरा बाइबलमा धेरै छ। त्यसकारण तपाईँले योहन्नाको सुसमाचार 17 अध्यायको 1 पदमा जो पढ्दै हुनुहुन्छ, योहन्नाको सुसमाचारको 1 अध्यायदेखि उहाँले भन्न सुरु गर्नुहुन्छ, येशूलाई ग्रहण गर्ने, उहाँको नाउँमा विश्वास गर्ने परमेश्वरको सन्तान हुने हक पाउँछन्, परमेश्वरबाट जन्मिनेछन्। 1:14 के हुन्छ, वचन देहधारी भएर हामीहरूको बिचमा रहनुहुन्छ, अथवा येशु ख्रिस्ट ती मानिसहरू जसले येशूलाई ग्रहण गर्छन् उनीहरूको हृदयमा आएर रहनुहुन्छ, त्यो कुरो हामी देख्छौँ। त्यस्तै हुँदै हुँदै 13:14 हुँदै गर्छ, 13 चाहिँ प्रेमको कुरा छ, नयाँ आज्ञा, तिमीहरू एकले अर्कालाई मैले तिमीहरूलाई प्रेम गरेको जस्तै प्रेम गर। 14 तपाईँले देख्नुहुन्छ, बाटो सत्य र जीवन म हुँ, म बाहेक कोहीद्वारा पिता कहाँ जान सक्दैन। त्यहाँनिर क्लियर के हुन्छ, हाम्रो बाटो येशू, हाम्रो उदाहरण येशू, हामीले पछ्याउनु पर्ने येशू, हाम्रो लागि अभिनय गर्नुपर्ने, अनुसरण गर्नुपर्ने स्वभाव येशू। येशूले झुटा बोल्नु भएको छ, येशूले फुट ल्याउनु भएको छ, येशूले गुटबन्दी गर्नुभएको छ, येशूले के कसैको विरोध गर्नुभएको छ, उहाँले त सहनु भएको छ, उहाँले त आफैलाई बलिदान गर्नुभएको छ, उहाँले त आफूलाई दुःख दिनलाई पनि क्षमा दिएर प्रार्थना गर्नुभएको छ। सो तपाईँ र म येशूलाई पछ्याउँछौँ भने हामीमा किन अरू कुरा छ। त्यसकारणले प्रियहरू, यो म भन्दिनँ कि तपाईँ अहिले नै सबै पर्फेक्ट भएर एकअर्कालाई मन पराउनुहुन्छ, होइन, तर प्रभुको इच्छा चाहिँ एकअर्कालाई क्षमा गरेर एकअर्काप्रति कोमल मनको र दयालु हुने, बाइबलमा घरिघरि लेखा छ, भातृप्रेम, सत्कार राख्ने, यो कुरो बाइबलमा छ। त्यो चाहिँ तपाईँ र मलाई परमेश्वरको इच्छा हो, त्यसरी हामी उहाँको गवाही बन्छौँ। त्यस कारणले तपाईँलाई यो यी कुरा भनिसक्नु भएपछि भन्ने कुरा गर्दै गर्दाखेरि त्यसपछि 14-15 अध्यायमा के भन्नुहुन्छ, तिमीहरू ममा भएनौ भनेदेखि, मेरो कुरा तिमीहरूमा भएन भनेदेखि तिमीले केही गर्न सक्दैनौ, किनभने म दाखको बोट, तिमीहरू हाँगा। हाँगाको जिउने स्रोत बोट हो, फल फल्ने स्रोत बोट हो, अनि त्यो हाँगालाई परमेश्वरले फल फलाउनको निम्ति चुन्नु भएको छ। अनि परमेश्वरमा रहेर मात्रै फल फलाउन सकिन्छ। अनि तपाईँले त्यहाँ हेर्नुभयो भने एउटा अर्को कुरा देख्नुहुन्छ, उहाँको आज्ञा पालन गरेर हामी उहाँको प्रेममा रहन सक्छौँ। त्यस्तै आज तपाईँलाई म 16 अध्यायमा चाहिँ केही कुराहरू यहाँ भन्न चाहन्छु। यी कुरा भनिसकेपछि के कुरा भन्नुभएको रहेछ भर्खरै 16-मा, अनि त्यो कुरो तपाईँ र मेरो लागि हो, त्यहाँ चेलाहरूको लागि हो, हामीले त्यसमा सोच्नु पर्यो। त्यसैले प्रियहरू हो, यो क्रिस्चियन हुने भनेको चाहिँ तपाईँ र म त्यही कुरो कहिले काहीँ भन्छु क्या, हामीले सुनेका वचन, हामीले हामीलाई के भन्छ त्यसलाई चेला बनाउने मान्छेहरूको जीवन, यो सबै कुरा प्रभाव पार्छ। तपाईँ र ममा जो क्रिस्चियनिटी, जुन प्रकारले हाम्रो विश्वास, हाम्रो जीवन परिपक्वता हुँदै गइरहेछ नि, कतिचोटि तपाईँ र ममा गलत कुराहरू पनि भइराख्या हुन्छ, किनभने हामीले बुझेको छैन, हामीले सायद गलत मान्छेले सिकाएको छ। त्यस कारण जुन पटक तपाईँ वचन सुन्न बस्नुहुन्छ नि, तपाईँले आफैलाई परमेश्वरको अगाडि खोल्नुपर्छ। अनि अर्काले भनेको कुरा, जस्तो म तपाईँलाई जे भन्दैछु तपाईँले सबै सुन्नु पर्दैन, बुझ्नु के अरे विश्वास गर्नु पर्दैन, सुन्नु त पर्यो, तर वचनमा छ कि छैन, मैले बाइबल कुरा भन्छु कि मेरो, यो कुरो मुख्य हो। तपाईँ र मेरो लागि आज परमेश्वरबाट आउने आशिष चाहिँ उहाँको सत्य कुरा बुझ्ने, त्यसले चाहिँ हामीलाई बचाउँछ नि त। हामीलाई मनपर्ने, हाम्रो जीवनलाई ठिक हुने खालको कुरा त हामीमा रोक्छ भने त गयो नि त, होइन? अस्ति कोरोना लाग्यो बेलामा तपाईँलाई के चाहेको थियो? कोरोनाको उपचार चाहेको थियो नि। तपाईँले खालि मान्छेले त राम्रो छ, तेरो ठिक हुन्छ भनेर बनावटी औषध दिएर पठायो भने तपाईँ चाहनुहुन्छ र, होइन नि? तपाईँलाई कोरोनाको खोपै चाहियो, तपाईँलाई औषधि नै चाहियो, होइन र? हामीलाई थाहा छ, अब नाम पनि लिएर हाम्रो रामहरी भाइलाई, हाम्रो भान्जीले कहाँ कहाँबाट औषधि ल्याएर गरेको मलाई याद छ नि, कति सिरियस भएर, त्यसको लागि कत्रो बाफ्रे पैसा पनि लाग्छ नि, देख्नुहुन्छ? तर हाम्रो आत्माको कुराको लागि जब वचनको कुरा आउँछ, परमेश्वरको वचनबाट आउँछ, तपाईँ र म किन बन्द यो बहिरो हुन्छौँ? प्रियहरू हो, एक दिन सरप्राइज नहौँ, आज ठिक गरौँ भन्ने मेरो भनाइ हो। त्यसैले यदि हामीलाई कहाँ जाँदैछौँ भने थाहा छैन भने हामी अर्कै ठाउँ पुग्छौँ भन्ने कुरा वचनले प्रष्ट भन्छ प्रियहरू। त्यही कारणले संसारमा बस्नलाई जो मान्छे परमेश्वरमा विश्वासयोग्य, परमेश्वरमा समर्पित छ, उहाँले प्रशस्त सम्पत्ति पनि दिनुहुन्छ, उहाँले दिनुहुन्छ, बुद्धि दिनुहुन्छ, मौका दिनुहुन्छ, त्यो घटी हुनेवाला छैन। तर सम्पत्तिकै लागि जसले चिन्ता गर्छ नि, कहिलेकाहीँ गरिबको गरिब रहन्छ, बुझ्नुहुन्छ तपाईँले? किनभने परमेश्वरको आशिष जब आउँछ नि प्रियहरू, उहाँमा नै भरोसा गर्नुहुन्छ नि। तपाईँले सक्नेभन्दा धेरै के भन्छ नि, भरिएर पोखिनिएर दिनुहुन्छ भनेर बाइबलमा लेखेको छ, होइन? त्यसरी कतिजना मान्छेहरूको विचार चाहिँ के छ भने, मेरो पहिलाको साथीहरू जस्तो एक दुईजना गाउँकै मान्छेहरूको, अहिले पनि म सम्झिरहेको छु तिनीहरूलाई, कोही मान्छे मरिसके, कोही मान्छे अहिले पनि विश्वास गरेका छैन, तर त्यो बेलामै अहिलेभन्दा 35-40 वर्ष अगाडि उनीहरूले म विश्वास गर्छु भने, म यसो गर्न पाएँ भने विश्वास गर्छु, कोही त विश्वास नगरी मरिसके। भोलिको दिन कसलाई थाहा छ प्रियहरू? तपाईँले आफूलाई आज ठिक बनाउनु पर्छ। त्यस कारणले योहन्नाको सुसमाचार 17:1-2 प्रभुले प्रार्थना गर्दा प्रकट गर्नुभएको केही कुराहरूमाथि हामी ध्यान दिन्छौँ, जुन चाहिँ मैले एक दुईवटा कुरा तपाईँलाई भने। पहिले येशूले चेलाहरूलाई, अब तपाईँलाई मैले योहन्नाको सुसमाचार 16:1 भने, 16:1 के छ यहाँनिर, तिमीहरूले ठोकर नखाऊ भनेर नै मैले यी कुरा तिमीहरूलाई भनेको हुँ। येशू प्रभुले योभन्दा पहिला जति पनि कुरा भन्दै हुनुहुन्छ, अब पनि भन्दै हुनुहुन्छ, ताकि तिमीहरू ठोकर नखाओ। तपाईँले ठोकर खानु भएको छ? कतिचोटि हामीलाई ठोकर खा पनि थाहा छैन, किनभने हामी गलत, हामीलाई मनपर्ने बाटो कहिले काहीँ गलत भए पनि मन परेपछि भयो। प्रियहरू हो, हामीलाई मनपर्ने होइन कि, प्रभुलाई मनपर्ने, प्रभुको वचनको, पवित्र आत्माको बाटो चाहिन्छ। त्यस कारणले येशू प्रभुले त्यो कुरा भन्नुभएको छ। त्यस्तै उहाँले योहन्ना 17:1 प्रार्थना गर्दै गर्नुहुँदाखेरि चाहिँ पहिलो चेतावनी के गर्नुहुन्छ, उहाँतर्फ स्वर्गतिर फर्किएर उहाँले प्रार्थना गर्दै गर्दा उहाँले पहिलो कुरा के भन्नुहुन्छ, प्रेरित योहन्नाले योहन्ना 17:1-16 चाहिँ पहिलो चाहिँ यो कुरा हामीलाई यहाँ भनिएको छ कि हामी होसियारी रहनु पर्यो, ताकि हामी ठोकर नखाऊँ, होइन? हामीले सतर्क हुनु पर्यो, हामीले सोचेर विचार गर्नु पर्यो। तपाईँलाई दुई पदमा लग्यो भने स्वरको के छ, चेलाहरू सभाघरबाट निकालिने छन्, वास्तवमा यस्तो समय आइरहेछ। यसो प्रभुले यो कुरा त्यहाँ भन्नुहुन्छ होइन, यिनीहरूले तिमीहरूलाई सभाघरबाट निकाल्ने छन्, वास्तवमा यस्तो समय आइरहेछ, अब तिमीहरूलाई हत्या गर्नेले परमेश्वरको सेवा गर्दैछु भनी ठान्ने छ। तपाईँलाई म भन्छु यहाँनिर आज हत्या तपाईँलाई चक्कुले गरेको छैन, तर तपाईँलाई गलत सन्देश पठाएर गलत कुरामा विश्वास गराएर होइन त्यहाँको के अरे त्यो त्यसको कुरा त नगरौँ, तर के अरे यो माताहरू हुन्छ नि, माताहरू कहिलेकाहीँ देखिन्छ नि धेरै कुरा, अनि कहिलेकाहीँ क्रिस्चियन माताहरू छन्, क्रिस्चियन गुरुहरू छन्, गलत कुरा बाइबल कहिले पनि उनीहरूले समाउँदैन, बाइबलको पुरा कुरा थाहा छैन, येशूको पुरा स्वभाव थाहा छैन, खालि नाम र पैसा अनि एकछिन आनन्द। प्रियहरू हो, परमेश्वरको कुरालाई हामीले गम्भीर भएर सोच्नुपर्ने हुन्छ, गम्भीर भएर सोच्नुपर्ने हुन्छ। त्यस कारणले यहाँनिर प्रश्न भनेको छ तीन पदमा, तपाईँलाई म पढ्न चाहन्छु तीन पदमा, तिनीहरूले यी काम गर्नेछन् किनभने तिनीहरूले पितालाई चिनेका छैनन् र मलाई पनि चिन्दैन। जो मान्छेले गलत गर्छ नि, क्रिस्चियन हुँ भन्छ, बप्तिस्मा लियो, बाइबल पढ्यो, एभ्रिथिङ गर्यो, प्रचार पनि गर्छ, तर गलत काम गरेर रिपिटेड गर्छ भने त्यसले येशूलाई पितालाई चिने नहुनसक्छ। त्यस कारण आज तपाईँले हामीले के गर्नु पर्यो, होसियारी हुनु पर्यो, आफैलाई सचेत बनाउनु पर्यो, आफैले बाइबल पढ्नु पर्यो, आफैले यस्तो कुरामा विचार गर्नु पर्यो। अनि यहाँ सम्झना त्यो कुरा दिइरहेछ, तिमीहरू पहिले नै यी कुराहरू यकिन गर्नु पर्यो। अनि यहाँनिर अब अर्को पद हामी चौथो पद हेर्छौँ, तर यी कुरा मैले तिमीहरूलाई बताएको छु कि जब यो समय आउँछ तब तिमीहरूलाई के भने थिए सो तिमीहरूलाई स्मरण होस्। पहिले नै मैले तिमीहरूलाई यी कुरा भनिन किनकि म तिमीहरूसँग थिइनँ। येशू प्रभुले भन्नुहुन्छ पहिला चाहिँ भनिन, अब चाहिँ यी कुराहरू म तिमीलाई भनिराखेको छु, त्यस कारणले तिमीलाई जुन बेलामा समस्या आउँछ स्मरण रहोस्। किनभने चेलाहरूलाई जुन कुरा भनिँदै थियो यो चाहिँ येशू प्रभु क्रुसमा जानु अगाडिको कुरा। अब जब येशू प्रभु पक्राउ पर्नुहुन्छ त्यहाँ तितरबितर हुन्छन्, त्यहाँनिर मान्छेहरू रुवावासी हुन्छ, त्यहाँ तपाईँलाई थाहा छ कतिजना चेलाहरूको समस्या हुन्छ। अनि त्यसपछि के भयो, पत्रुसलेसम्म येशू प्रभुलाई के गर्छ, इन्कार गर्छ। त्यस कारणले त्यो कुराहरू हामी त्यहाँ देख्दछौँ। अनि यहाँ सात पदमा, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ, किनभने म गइनँ भने सल्लाहकार तिमीहरूका आउनुहुने छैन, तर गएँ भने म उहाँलाई तिमीहरूलाई पठाउने छु। सात पदमा स्वरको के छ, सल्लाहकार, पवित्र आत्मा, जुन पवित्र आत्माद्वारा नै तपाईँ र म नयाँ गरी जन्मिएका छौँ। वास्तवमा पेन्टिकोस्टको दिनमा प्रेरित दुई अध्यायमा जब पवित्र आत्मा आउनुभयो त्यसपछि मण्डलीको स्थापना भएको छ, त्यसपछि त्यहाँदेखि अहिलेसम्म मण्डलीद्वारा येशू ख्रिस्टको शरीरको रूपमा संसारलाई परमेश्वरको प्रतिरूपको रूपमा प्रतिबिम्ब गर्ने भनेको चाहिँ परमेश्वर चिनाउने काम भइरहेको छ। त्यस कारणले पवित्र आत्मा आउने कुराको बारेमा उहाँले भन्नुभएको थियो। आठ पदमा के भन्नुभएको छ, आठ पदमा, अनि जब उहाँ आउनुहुन्छ उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनु हुनेछ। पवित्र आत्माको काम चाहिँ के, पाप, धार्मिकता, न्याय। अनि तपाईँले यहाँनिर हेर्नुभयो भने पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्वास गर्दैन, धार्मिकताको विषयमा किनभने म पितामा पिता कहाँ जान्छु, तिमीहरूलाई फेरि तिमीहरूले फेरि देख्ने छैनौ। धार्मिकता भनेको चाहिँ पिताको धार्मिकता हो, परमेश्वरमा हुनेहरू चाहिँ धर्मी हुने कुरा। पाप भनेको चाहिँ संसारको मानिसहरू जो ख्रिस्टलाई जान्दैनन् उनीहरू पाप गर्छन्। त्यही कारण तपाईँले मैले के भनिरहेको छु यहाँ भनेदेखि, जुन प्रकारको क्रिस्चियनहरू आज हामी देखिरहेछौँ, क्रिस्चियन भन्दाखेरि हामी एकले अर्कालाई विश्वास पनि गर्ने अवस्था छैन। कतिचोटि एउटै मण्डलीमा पनि मान्छेहरू एकले अर्कालाई पुरा विश्वास गर्दैनन्, भित्र अर्कै सोच राख्छन्, वास्तवमा त्यो परमेश्वरको इच्छा होइन। त्यो परमेश्वरमा कि त जन्मिएकै छैन कि चाहिँ भर्खरको बालक होला। त म त त्यस्तालाई सिकर मात्रै भन्छु क्या, नयाँ गरी जन्मिएपछि त नयाँ जीवन हुन्छ नि। किनभने दोस्रो कोरन्थी 5:17 त येशू प्रभुले कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि हो, पुरानो बितेको छ, सबै नयाँ भएको छ। 11 न्यायको विषयमा, किनभने यो संसारको शासकलाई दण्डाज्ञा भइसकेको छ। संसारको शासक भनेको यहाँ को हो थाहा छ तपाईँलाई, शैतान। शैतानको दण्डाज्ञा पहिले भइसकेको छ, शैतानले प्रस्ताव गर्दैन, किनभनेदेखि सुरुवात नै पापको शैतानबाट भएको छ। परमेश्वरले बनाउनु भएको स्वर्गदूत परमेश्वरको विरुद्धमा जब आउँछ सबै कुरा त्यसपछि बगैँचामा परमेश्वरले सृष्टि गर्नुभएको मान्छेलाई गएर छल्ने काम गर्छ। शैतानको त पश्चातापको कुरै छैन। त्यसकारण नर्क र त्यसको दण्ड शैतानलाई पहिले परमेश्वरले छानिसक्नु भएको छ। तर किन परमेश्वरले अझै पर्खिराख्नु भएको छ? शैतानले अझै उहाँका जनहरूलाई दुःख दिनु सक्छ, मानिसहरूलाई उसको कैदमा राखिरहेको हुन्छ। मान्छेले आफैले छानेर परमेश्वरलाई जब रोज्छ शैतानले छुनु सक्दैन, त्यो कुरा हामीलाई थाहा छ। परमेश्वरले हामीलाई शैतानबाट दुष्टबाट सुरक्षित राख्न सक्नुहुन्छ, त्यो कुराको प्रार्थना हामीले बाइबलमा गर्दछौँ। वास्तवमा बाइबलमा त्यो त्यसको प्रार्थनाको बारेमा पनि लेखिएको छ। तपाईँले येशू प्रभुले चेलाहरूलाई सिकाउनु भएको प्रार्थनामा हेर्नुभयो भने हामीलाई दुष्टबाट बचाइराख्नुहोस्, अनि येशू प्रभुले योहन्ना 17 अध्यायमा गर्नुभएको प्रार्थनामा हेर्नुभयो भने यी चेलाहरूलाई दुष्टबाट बचाउनुहोस्। दुष्ट भनेको शैतान, तपाईँ र मलाई परमेश्वरबाट टाढा लान खोज्ने शैतान। तर तपाईँ र मेरो विश्वास येशूमा छ भने शैतानले हामीलाई छुन पनि सक्दैन। त्यसकारणले हामी 12 पदमा हेर्छौँ, मैले तिमीहरूलाई भनेका कुरा अझ धेरै छन् भन्ने कुरा अझ धेरै छन्, अहिले तिमीहरू यी कुरा सहन सक्दैनौ। येशू प्रभुले भन्दै हुनुहुन्छ, मैले भन्ने कुरा त धेरै छन्, अहिले तिमीहरू सहन सक्दैनौ। अनि तर पवित्र आत्मा आउनु भएपछि उहाँले तिमीहरूलाई सबै कुरा भन्नुहुन्छ, उहाँले मेरो महिमा दिनुहुनेछ। यहाँ पवित्र आत्माको बारेमा 14 र 15 के भन्नुहुन्छ? जब पवित्र आत्मा आउनुहुन्छ, पवित्र आत्माले येशूको महिमा गर्नुहुनेछ, किनभने जे मेरो हो त्यो मबाट लिएर तिमीहरूलाई त्यो घोषणा गरिदिनुहुनेछ। त्यस कारण तपाईँ र मैले परमेश्वरको वचन सुन्ने, परमेश्वरको आवाज सुन्ने, परमेश्वरको कुरा बुझ्ने, उहाँको इच्छा जान्ने माध्यम के हो? यो पवित्र आत्मा। जब तपाईँ र ममा पवित्र आत्मा आउनुहुन्छ, येशू प्रभुबाट लिएर ती कुरा हामीलाई बुझाउनुहुन्छ, घोषणा गर्नुहुन्छ, जे जति पितासँग छन् ती मेरा हुन्, यसै कारण मैले भने जे मेरो हो त्यो मबाट लिएर आत्माले तिमीहरूलाई घोषणा गरिदिनु हुनेछ। यो एउटा माध्यम हो जसले गर्दा हामी परमेश्वरको इच्छा बुझ्न सक्छौँ। त्यस कारण तपाईँ र मेरो सम्बन्ध येशू ख्रिस्टसँग अथवा पवित्र आत्मामा पवित्रतामा हुने मात्र एउटा माध्यम हो जसद्वारा हामी परमेश्वरमा हुन्छौँ। तर पवित्र आत्मा पूर्ण रूपमा पश्चाताप गरेर परमेश्वरलाई पछ्याएको व्यक्तिमा मात्रै आउनुहुन्छ। पाप गर्यो भनेदेखि, गल्ती गर्यो भनेदेखि पवित्र आत्मालाई सन्ताप भनेर लेखेछ बाइबलमा। पवित्र आत्मालाई क्विन्स द होली स्पिरिट भन्छ अङ्ग्रेजीमा। हामी विश्वासी भएर पनि पाप गर्न मिल्दैन भन्ने कुरा चाहिँ हामी त्यहाँ देख्दछौँ। अनि तपाईँलाई म यो पद पढ्छु, यहाँनिर 16 पदमा के छ? अलि बेर पछि तिनीहरूले मलाई फेरि देख्ने छैनौ, अनि अलि बेर पछि मलाई फेरि देख्ने छौ। यो दुईटा कुरा हुन्छ यसमा, अलिबेर पछिको कुरामा। एउटा कुरा चाहिँ येशू प्रभु भर्खरै क्रुसमा जाँदै हुनुहुन्छ, अनि त्यसपछि आउनुहुन्छ, उनीहरू एकदम आनन्दले भरिन्छन्। त्यो एउटा कुरा हो भनेदेखि, अर्को कुरा चाहिँ येशूको दोस्रो आगमनको कुरा पनि हो। येशू प्रभु चाहिँ स्वर्गमा जानुहुन्छ, तपाईँले प्रेरितको 1 अध्यायको 11 देख्नुहुन्छ येशू प्रभु जाँदै गर्नुभएको। अब अहिलेसम्म स्वर्गमा हुनुहुन्छ, पवित्र आत्मा हामीमा हुनुहुन्छ जो येशू प्रभुको आत्मा। अब पवित्र आत्माद्वारा हामी सबै कुरा येशू प्रभुसँग गर्न सक्छौँ। येशू प्रभु हामीमा पवित्र आत्माद्वारा हुनुहुन्छ। यो नै क्रिस्चियन जीवन हो। यो तपाईँले विश्वासद्वारा लिने हो, तपाईँ एक्लै हुनुहुन्न। तपाईँलाई थाहा हुन्छ तपाईँमा उहाँ हुनुहुन्छ भन्ने कुरा, किनभने हामीले आनन्द पाउँछौँ। तर एक दिन येशू प्रभु आउँदै हुनुहुन्छ, त्यो बेलामा चाहिँ हामीले उहाँलाई भेट्नेछौँ। त्यसैले उहाँलाई अलिबेर पछि भनेको कुरा चाहिँ अर्को यहाँ 19:17 हेरौँ। उहाँका कुनै कुनै चेलाहरूले एकअर्कालाई भने, उहाँले हामीलाई यो भन्नुभएको के हो? अलिबेर पछि अनि मलाई देख्ने छैनौ, अनि फेरि अलिबेर पछि तिमीहरू मलाई देख्नेछौ, र किनकि म पिता कहाँ गइरहेछु। त्यसपछि यहाँनिर 19 के छ भने, तिनीहरूले उहाँलाई सोध्ने इच्छा गर्दैछन् भन्ने येशूलाई थाहा भयो र उहाँले भन्नुभयो, अलिबेर पछि तिमीहरू मलाई देख्ने छैनौ, अनि अलिबेर पछि मलाई देख्नेछौ भन्ने कुराको अर्थ के हो भने, भन्ने विषयमा कि तिमीहरूलाई आपसमा बस, उनीहरूले भित्रभित्रै कुरा गरेको येशूले थाहा पाउनु भयो होइन। त्यसपछि उहाँले भन्छ, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू रुनेछौ, बिलाप गर्नेछौ, तर संसार रमाउनेछ, तिमीहरू शोकित हुनेछौ, र तिमीहरूको शोक आनन्दमा परिणत हुनेछ। यो चाहिँ येशू प्रभु क्रुसमा जाने कुरा हो। जब उहाँ क्रुसमा मर्नुहुन्छ, गाडिनुहुन्छ, पक्रनुहुन्छ, त्यतिखेर उनीहरू शोकित हुन्छन्। तर जब उहाँ बौरी उठेर आउनुहुन्छ, उनीहरू आनन्दित हुन्छन्। तर यसले अर्को कुरा पनि भन्छ, येशू प्रभु जब संसारमा आउनुहुन्छ दोस्रो चोटि, अनि साँच्ची नै सधैँको निम्ति हामीलाई आनन्द हुन्छ। यसरी नै अहिले तिमीहरूलाई शोक हुन्छ, तर म फेरि तिमीहरूलाई देख्नेछु र तिमीहरूका हृदय आनन्दित हुनेछन्, अनि कसैले तिमीहरूको आनन्द तिमीहरूबाट खोज्ने छैन। यो चाहिँ पवित्र आत्मा संसारमा आउनु भएपछिको कुरा हो। त्यसकारणले अब यहाँनिर स्वरको अन्तिम पुग्न लाग्यो। त्यो दिन तिमीहरूले मलाई केही सोध्ने छैनौ, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे मागौला उहाँले त्यो तिमीहरूलाई गरिदिनुहुन्छ। अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ, माग अनि तिमीहरूले पाउनेछौ, यसरी तिमीहरूको आनन्द पूर्ण हुनेछ। यहाँनिर परमेश्वरको सँग हाम्रो प्रार्थना र त्यसको उत्तर पाउने कुराको लागि पनि हाम्रो उहाँसँग सम्बन्ध र उहाँको आत्मामा रहनुपर्ने कुरा, उहाँको कुरा सुन्नुपर्ने कुरा रहेछ भनेर हामी यहाँनिर बुद्ध छौँ, होइन? त्यो कुरा हामी यहाँनिर बुद्ध छौँ। अनि बाइबलमा धेरै ठाउँमा तिमीहरूले मेरो नाउँमा जे माग्छौ त्यो पुरा हुन्छ यदि तिमीहरूले यसो गर्यो भनेर हामी पाउँदछौँ। उहाँसँगको सम्बन्ध नभएसम्म केही पनि हुँदैन, उहाँसँगको सङ्गति सम्बन्धबाट हुन्छ। सङ्गतिमा चाहिँ के हुन्छ, पवित्र आत्माले परमेश्वरका कुरा हामीलाई भन्नुहुन्छ। अनि अर्को कुरो, पितालाई जब हामीले प्रार्थना गर्छौँ उहाँको इच्छा अनुसार उहाँले हामीलाई उत्तर दिनुहुन्छ। त्यसकारणले यहाँ 25 पद, यी कुरा मैले तिमीहरूलाई दृष्टान्तमा भनेको छु, फेरि यहाँ यी कुरा भन्ने कुरा फेरि आयो, यी कुरा येशूले भन्नुभएका जीवनका कुरा। तर समय आइरहेछ जब म तिमीहरूसँग फेरि दृष्टान्तमा बोल्ने छैन। अहिलेसम्म येशू प्रभुले धेरै जस्तो उदाहरण दिएर दृष्टान्तमा बोलेको धेरैचोटि उनीहरूले बुझ्न पनि सकेनन्, अनि तर पछि बोल्ने छैन भन्नुहुन्छ। पिताको विषयमा तिमीहरूलाई स्पष्ट बताउने छु भनेर उहाँले भन्नुहुन्छ। त्यसपछि अब चेलाहरूले के भन्छन्, किनभने पिता आफैले तिमीहरूलाई माया गर्नुहुन्छ, किनकि तिमीहरूले मलाई माया गरेका छौ, म परमेश्वरको तर्फबाट आएको हुँ भनी विश्वास गरेका छौ। यहाँ एकदमै महत्त्वपूर्ण सत्य यहाँनिर उहाँले भन्नुहुन्छ। के भन्नुभएको छ, हामीलाई पिताले माया गर्नुहुने कारण के हो? हामीले येशूलाई माया गर्ने र वा परमेश्वरबाट आउनुहुन्छ भनेर विश्वास गर्ने, यो दुईटा कुराले के हुनुहुन्छ, पिताले हामीलाई माया गर्नुहुन्छ किनकि तिमीहरूले मलाई माया गरेका छौ र मलाई विश्वास गरेका छौ म परमेश्वरबाट आएको भनेर हामी प्रष्ट रूपमा यहाँ देख्दछौँ। त्यसकारण तपाईँ र मैले येशू प्रभुलाई प्रेम गर्ने कुरा महत्त्वपूर्ण छ। त तपाईँ र मैले येशू प्रभुलाई प्रेम गरेको मतलब के हो, प्रेम गर्दा कस्तो हुन्छ, यो गहिरो कुरा। जसले प्रेम गर्छ उसले आज्ञा पालन गर्छ, अनि त्यो कुरो बाइबलमा प्रष्ट लेखिएको छ। तपाईँले पहिलो युहन्नामा हेर्नुभयो भने त्यसको बारेमा प्रष्ट देख्नुहुन्छ। पहिलो युहन्ना अब यहाँ 18 पद, हामी फेरि 28 पद हेर्छौँ। म पिताबाट आएँ अनि संसारमा आएको छु र फेरि म संसारलाई छाडेर पिता कहाँ जाँदैछु, यो चाहिँ स्वर्ग जाने कुरा भन्दै हुनुहुन्छ। त्यसपछि 29 र 30 के छ, उहाँका चेलाहरूले भने अब तपाईँ स्पष्ट बोल्दै हुनुहुन्छ, दृष्टान्तमा होइन, अब हामीले बुझ्यौँ, तपाईँ सबै कुरा जान्नुहुन्छ अनि तपाईँलाई कसैले सोध्ने आवश्यकता छैन, यसैले हामी विश्वास गर्छौँ कि तपाईँ परमेश्वरबाट आउनुभएको। यो चाहिँ चेलाहरूको उत्तर यहाँनिर लेखिएको छ। त्यसपछि 31 पदमा तपाईँले हेर्नुभयो भने येशूले जवाफ दिनुभएको, तिमीहरू अब यहाँनिर येशूले तिमीलाई जवाफ दिनुभयो, के तिमीहरू अब विश्वास गर्दछौ भनेर त्यो प्रश्न यहाँ गर्नुहुन्छ। अनि साँच्ची नै येशू प्रभुमा विश्वास गर्ने हामीले गर्छौँ गर्दैनौँ भन्ने प्रश्न आज पनि तपाईँ र मेरो लागि पनि एकदमै महत्त्वपूर्ण छ। अनि यहाँनिर येशूले भन्नुहुन्छ 32 हेर समय आएको छ, आइरहेछ, वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्ट भई आफ्नै ठाउँमा जानेछौ र मलाई एक्लै छोड्नेछौ, तापनि म एक्लो छैन किनभने म पिता मसँग हुनुहुन्छ। यो चाहिँ येशू प्रभुको क्रुसमा जाँदाखेरिको कुरा उहाँले भन्दै हुनुहुन्छ। त्यसपछि अन्तिम पद 16 अध्यायमा के छ, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्, संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ तर साहस गर, मैले संसारलाई जितेको छु। येशू प्रभुले यी कुरा, फेरि यहाँ यी कुरा किन भन्दै हुनुहुन्छ, त्यही हामी परमेश्वरमा हामीमा परमेश्वरमा शान्ति होस् होइन, अनि संसारको सङ्कष्ट भए पनि हामी साहस गर्न सक्छौँ किन उहाँले संसारलाई जितिसक्नु भएको छ, त्यसकारण उहाँमा हामी भरोसा गर्न सक्छौँ। त्यसकारणले योहन्ना 17 अध्यायको 1 पदमा यी कुरा भनिसक्नु भएपछि भन्ने कुरामा यति धेरै कुराहरू हामीले देख्दछौँ। त्यसकारणले परमेश्वरमा हामी कसरी उहाँको इच्छा बुझ्ने, उहाँको उद्देश्य बुझ्ने उहाँलाई पछ्याउने भन्ने कुरा हामी यहाँ प्रष्ट देख्न सक्दछौँ। यी कुरा भन्नुभएपछि यसु स्वर्गतिर आँखा उचाली भन्नुभयो अनि त्यसपछि समय आएको छ। अनि दुई पदमा तपाईँले हेर्नुभयो भने यहाँ के हुन्छ, किनकि तपाईँले मलाई सबै मानिसहरू माथि अधिकार दिनुभएको छ ताकि तपाईँले उसलाई दिनुभएका सबैलाई अनन्त जीवन दियोस्। अघि नै पनि हामीले त्यसलाई हेरिसक्यौँ अनि यहाँ दुईवटा कुरा हामी देख्दछौँ यो पदमा। एउटा कुरा चाहिँ उहाँको इच्छा पुरा गर्न परमेश्वरले यसु प्रभुलाई जुन अधिकार सबै मानिसमाथि दिएको थियो त्यो के को लागि, परमेश्वरको इच्छा पुरा गर्न प्रयोग गर्नुभयो त्यो अधिकार, होइन? त्यही किसिमले तपाईँ र मेरो जीवनमा पनि परमेश्वरले जे कुरा दिनुहुन्छ, अवसर दिनुहुन्छ, मौका दिनुहुन्छ, हामीलाई धेरै कुराहरू आशिष दिनुहुन्छ होला, वरदान दिनुहुन्छ, त्यसको उपयोग के हुनुपर्छ, परमेश्वरको महिमा गर्न, होइन, परमेश्वरको इच्छा पुरा गर्न। धेरै मान्छेहरूले पाएको इच्छाप्रति धन्यवादी पनि के भन्छ, अवसरप्रति धन्यवादी भएको पनि म देख्दिनँ। तर जो मान्छे ख्रिस्टमा साँचो छ उसले एक ग्लास पानीको लागि पनि धन्यवादी हुन्छ। त्यसरी थाहा हुन्छ कि हामी परमेश्वरमा छौँ र हामीले ती कुराहरू परमेश्वरमा प्रयोग गर्नुपर्छ। आफ्नो नाम उच्च पार्न, आफ्नो निम्ति ठाउँ बनाउन, आफैलाई प्रचार गर्न अथवा अधिकार लिन, यो सबै कुराको लागि कसैले प्रयोग गर्नु हुँदैन। त्यो सांसारिक कुरा भयो, होइन? जसरी प्रभु येशूलाई सबै मानिसहरूमाथि अधिकार दिनुभयो ताकि उहाँले चाहिँ सबैलाई परमेश्वरले छान्नु भएकोलाई अनन्त जीवन दिएर उहाँको इच्छा पुरा गर्नु, त्यही हिसाबले तपाईँ र मेरो जीवनमा जे जति कुरा छन् परमेश्वरको महिमा गर्न हामीले प्रयोग गर्नुपर्छ। अब तपाईँलाई म फेरि पनि यो प्रेरित 1:8 अनि वास्तवमा यो प्रेरित 1:8 चाहिँ हामीले धेरैचोटि भन्ने गरेका छौँ, तर यो जो सोचेर बुझेका छौँ त्योभन्दा धेरै गहिरो कुरा हो प्रेरित 1:8। वास्तवमा मण्डलीले कसरी चल्ने, मण्डलीको उद्देश्य के हो, अनि मण्डलीले के भन्ने, के गर्ने, प्रष्ट यो कुरामा देखिन्छ। हरेक व्यक्ति मण्डलीका व्यक्तिहरूको चाहिँ जीवनमा चाहिँ परमेश्वरले के चाहनु भएको छ भनेर यो कुरा देख्दछौँ। अनि यो काम चाहिँ येशूले स्वर्ग जानु अगाडि अन्तिमको रूपमा भन्नुभएको, पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू जेरुसलेममा, सारा यहुदीमा, समरियामा, पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। यहाँनिर पवित्र आत्मा पाउने कुराको लागि धेरैवटा प्रश्नहरू फेरि छन् यहाँ। आज मसँग समय छैन, अर्कोचोटि फेरि भनौँला, तर एउटा कुरा तपाईँलाई म भन्छु, पवित्र आत्मा यो अन्यले भनेको जस्तो विभिन्न किसिमको भाषा बोल्ने यो सबै कुरा भएर मात्रै पाएको प्रमाण होइन। तपाईँले जुन दिन पक्का प्रस्ताव गरेर परमेश्वरमा आफ्नो जीवन दिनुभयो, येशु प्रभु तपाईँको हृदयमा पवित्र आत्माद्वारा आउनुहुन्छ र तपाईँलाई सजीव बनाउनुहुन्छ। तपाईँ योहन्ना 1:14 तपाईँ परमेश्वरबाट जन्मिनुहुन्छ, त्यो एउटा क्रिस्चियन हुने माध्यम हो। पवित्र आत्मा त्यतिखेर आउनुहुन्छ, त्यसपछि पवित्र आत्माले दिने वरदान, पवित्र आत्माको फल, हामी निरन्तर येशूलाई पछ्याउँछौँ, त्यसपछि आउँछ, होइन? त्यसपछि पहिलो कुरा त्यो भयो। सो पवित्र आत्मा पाएपछि मान्छेले के पाउँछ, शक्ति पाउँछ। त्यसैले परमेश्वरको काम गर्ने चाहिँ आफ्नो शक्तिमा हुँदैन, आफ्नो वरदानमा हुँदैन, आफ्नो क्षमता शिक्षामा। कोही कोही मान्छे त विछट्ट के भन्छ, प्रतिभाशाली हुन्छ, शक्तिशाली हुन्छ, भाषण गरेर मान्छेलाई रट्ठ पार्छ, तर मान्छेको शक्तिमा भएको कुराले परमेश्वरको काम गर्न सक्दैन। पवित्र आत्माको शक्तिको कुरा छोटै कुरा हो। जब पवित्र आत्माको शक्तिमा हामी काम गर्छौँ, पृथ्वीको अन्तिम छेउसम्म येशूको साक्षी हुन्छौँ। अनि यो येशूको साक्षी हुने कुरा नै पेन्तिकोस्टको दिन प्रेरित 2 पहिलो शताब्दी, त्यहाँदेखि आज 2000 पुरै सेन्चुरीभरि मण्डलीमा यही काम भयो। प्रेरित 1:8 पवित्र आत्मा मानिसहरूमा आउनुभयो, उनीहरूको पवित्र आत्माको शक्तिमा उनीहरूले परमेश्वरको सेवा गरे अनि उनीहरू जहाँ जहाँ गए, जे जे गरे, परमेश्वरको निम्ति गवाही भए। उनीहरूको जीवनमा ख्रिस्टको प्रेम देखियो, नम्रता देखियो, ख्रिस्टको इमान्दारता, पवित्रता देखियो, उहाँको चरित्र देखियो, उहाँको क्षमा देखियो। धेरै अभाव हामीहरूको जीवनमा क्षमा, वास्तवमा बाइबलीय क्षमा भनेको चाहिँ बिर्सिने क्षमा। मान्छेलाई बिर्सिनु त सम्झन्छ होला, तर मानिलिउँ तपाईँले अब फेरि त्यसको सोच राख्नुहुन्न, जस्तोसुकै कुरा पनि हामीले क्षमा दिन सक्नुपर्छ। त्यस कारणले यो एकदमै महत्त्वपूर्ण कुरा छ। यदि हरेक मण्डलीका क्रिस्चियनहरू यी कुरालाई साँच्चै नै विचार गरेर आफ्नो जीवनमा लागू गर्यो भने हामी अहिले जस्तो छौँ त्यस्तो होइन। हामीले मानिसहरूको घमण्ड, लोभ, फुट, विरोध, विद्रोह, मिल्न नसक्ने, होइन, ठुस्किने, फस्किने, भित्रभित्रै एउटा खालको काम गर्ने, एकता कहिले पनि नल्याउने, मण्डलीमा सबभन्दा ठुलो कुराको लागि के को लागि प्रार्थना गर्नुभयो योहन्ना 17 अध्यायमा? एकता, क्रिस्चियनहरूको बिचमा एकता, मण्डलीको एकता पनि सबभन्दा ठुलो कुरा हो। तर एउटै मण्डली भित्र नहुने एकता भनेको चाहिँ ठुलो विडम्बना हो, ठुलो यो के भन्छ दुःखको कुरा हो, किनभने त्यो एकताले मात्रै परमेश्वरको महिमा हामी गर्न सक्छौँ। त्यसैले हाम्रो कोसिस भनेको चाहिँ एकले अर्कालाई सिकाएर, हाम्रो क्षमताहरू फरक फरक छन्। एकजना हामी म बाइबल स्कुल भन्दाखेरि यस्तो भन्थे, पढ्दाखेरि कसैको एक मानाको भाँडो हुन्छ, कसैको चार मानाको, अनि मलाई थाहा छ धेरै मान्छेहरू चार माना भएको पनि मलाई थाहा छ। चार मानाको भाँडाले चारै माना गर्छ, एक मानाकोले एक माना गर्छ। जस्तो यसु प्रभुले त्यो तोडाको बारेमा भन्दा एकजनालाई एक तोडा, अर्कोलाई दुई तोडा, एउटालाई पाँच तोडा दिएको छ नि त, होइन? पाँच तोडा दिनेले पाँचवटाकै जवाब दिन्छ, एक तोडाकोले एकै, तर एक तोडा पाउनेले चाहिँ त्यो पनि ठिक गर्दैन, होइन? त्यहाँ एकदमै राम्रो कुराहरू सिकाइएको छ। त्यसकारणले हामी परमेश्वरको आत्माद्वारा चल्यौँ भनेदेखि चाहिँ त्यो अदृश्य रूपमा जो मण्डलीमा विभिन्न किसिमको गलत कुराहरू, विद्रोहको बदलाका भित्रभित्रै त्यस्ता कुराहरू हुन्छन्, त्यो हुँदैन, त्यो बन्द हुन्छ, होइन? शारीरिक स्वभाव र संसारको अभिलाषाको कब्जामा मानिसहरू हुँदैन, किनभने त्यो भनेको शैतानको कब्जै हो। आफ्नो अरूप्रतिको प्रेम चाहिँ रोमी 12:9-21 तपाईँले पढ्नुभयो भने, रोमी 12:9-21 खालको स्वभाव हामीमा आउँदछ। यहाँनिर के छ, यहाँ तपाईँलाई खालि 9 पद र 10 पद मात्रै दिन्छु। प्रेम निष्कपट होस्, जुन कुरा खराब छ त्यसमा त्यसलाई घृणा गर, जुन कुरा असल छ त्यसमा लागिरह, भातृ प्रेम एकअर्कालाई प्रेम गर, प्रेमसँग एकअर्कालाई प्रेम गर, आफूलाई भन्दा बढी अरूको आदर गर। धेरै जस्तो मान्छे त आफैलाई आदर गर्ने हुन्छन्, अरूले मलाई मान्नै पर्छ भन्ने हुन्छन्, होइन? त्यही कारणले हामीले यो सबै कुरा विचार गर्नु पर्यो। त्यस कारणले हाम्रो एकअर्काप्रति क्षमा, ख्रिस्टको क्षमा अनुरूपको हाम छैन भने हामीले सायद त्यो गरेको छैन, हामी स्वार्थमा हिँडिराखेका छौँ, होइन? हामी भित्र र बाहिर हामी इमान्दार हुनु पर्यो, अनि हामी बदलिनु पर्यो, अनि परमेश्वरलाई इज्जत दिनु पर्यो, अनि संसारको जुन चाहिँ कुराहरू हुन्छन्, होइन, हो, हाम्रो नाता पर्ने मान्छेहरू अहिले पनि अर्कै धर्म मान्छन्, तर उनीहरूको आदरको किसिमले हामीले परमेश्वरको निन्दा गर्नु हुँदैन, उनीहरूको धर्मसँग सम्बन्धित कुराहरूमा हामी सहभागी हुनु हुँदैन। यो एकदम सिरियस कुरा हो, अनि तपाईँ जसले ख्यालख्याल गर्नुहुन्छ दण्ड तपाईँलाई आउँछ। त्यस कारणले म चाहिँ यस्तो खालको मान्छे, म परमेश्वरमा भरोसा गरेर चाहे जस्तोसुकै मूल्य चुकाउनु परे पनि यो परमेश्वरको वचन अनुसारको कुरामा कम्प्रोमाइज गर्ने, सम्झौता गर्ने विचार छैन। जे प्रभुको छ भोग्न तयार हुने। अघि यस्ता व्यक्तिहरू तपाईँले धेरै गवाईहरू तपाईँले पढ्न सक्नुहुन्छ। त्यस कारण हाम्रो पहिलाको अवस्थाबाट परिवर्तन भएको छैन भनेदेखि हामीले होसियारी हुनुपर्छ। त्यस कारणले म भन्छु, हामीले हाम्रो परिवारहरूलाई, नातागोताहरूलाई, इष्टमित्रहरूलाई जो अर्कै धर्म पनि मान्छन्, होइन, कतिजना मान्छे पहिला अर्को धर्ममा पनि थिए, उनीहरूलाई फेरि ल्याउनुपर्छ, हामी नजिक हुनुपर्छ, उनीहरूलाई प्रेम देखाउनुपर्छ, सबै कुरा छ। तर उसले मानेको मूर्तिलाई तपाईँले आदर गर्नु भयो भनेदेखि तपाईँमा दण्ड आउँछ। यो सबभन्दा ठुलो कुरा, यस्तो खालको बुद्धि तपाईँलाई परमेश्वरले दिउँ, ताकि तपाईँ उनीहरूको अगाडि येशूलाई उचाल्न सक्नुहोस्, येशूको उच्चतालाई, तपाईँको जीवनमा येशू सबभन्दा मुख्य बन्न सकेको होस्। यो कुरो सबभन्दा मुख्य हो, प्रियहरू हो, संसारमा अरू केही कुरा गुमाइँदैन, येशूलाई गुमायो भने खत्तम। त्यसैले येशू सबै कुरा हुनु पर्यो, सम्पूर्ण जीवन सुम्पेर उहाँको अधिकारमा, उहाँको प्रभुत्वलाई हामीले स्वीकार गऱ्यौँ भनेदेखि, अघि अनुग्रहले पढेको एउटा पद मैले ठ्याक्क कोट त्यहाँ के भन्छ नोट गरेको थिएँ, भजन सङ्ग्रह 103:19 सिंहासन स्वर्गमा उहाँको प्रभुत्व सबैमाथि शासन गर्छ। उहाँको प्रभुत्व स्वर्गको सिंहासनदेखि सबै ठाउँमा शासन गर्छ। तपाईँ र मैले येशूलाई प्रभु स्वीकारेर मात्र उद्धार पाइन्छ भनेको मतलब सबै अवस्थामा येशूमाथि, त्यो नै क्रिस्चियनको गवाही हो। त्यसैले येशूलाई पछ्याउनेहरू सुरुको कुराबाट परिवर्तन भएको आत्माको अगुवाईमा हिँडेको हुनुपर्छ। नयाँ गरी आत्मामा नजन्मिएसम्म यस्तो खालको कुरा बुझ्नु पनि सकिँदैन। त्यस कारण तपाईँ नयाँ गरी जन्मिनु भएको छ कि छैन कहिलेकाहीँ जाँच्नु राम्रो, लाज नमान्नुहोस् होला। वर्षौँदेखि कहिलेकाहीँ मान्छेहरू त पास्टर पनि भा हुन्छन् तर नयाँ जन्म नपाएको हुनसक्छ। घुँडा टेकेर यतिखेरै प्रस्ताव गर्नुहोस् फाइदा हुन्छ। अघि मैले ग्राम स्क्रगीको कुरा गरेको थिएँ नि, एकदम नामुद मान्छे तर पश्चाताप गरेर परमेश्वरले उसलाई रिस्टोर गर्नुभयो। हामीमा त्यो समय परमेश्वरले दिनुहुन्छ तर हामीले मौका लिएनौँ भने नआउनु सक्छ। परमेश्वरसँग घनिष्ठता हुनुपर्छ। त्यसैले हामी पहिलाको स्वभाव लिएर हिँड्नु हुँदैन, संसारिक कुराहरूलाई त्याग्नुपर्छ। दिनदिनै यसुसँग पवित्रतामा, सत्यतामा, नम्रतामा, प्रेममा हिँड्नुपर्छ। त्यसैले हामी बाइबलका शब्दहरू मात्र भन्न सक्ने, बाइबलका कुराहरू एकदम तर्क गर्न सक्ने होइन, तर हाम्रो सोच, हाम्रो विचार, हाम्रो हृदय धार्मिकतामा रूपान्तरण भएको हुनुपर्छ। कामले, हाम्रो कामले होइन, कसैले बाइबलमा भन्छ नि भक्तिको भाव चाहिँ देखाउने तर कामले चाहिँ इन्कार गर्ने, त्यस्तो कुरा हाम्रो जीवनमा कहिल्यै नहोस्। झुट कुराहरू हामीबाट अलग होस् अनि असल छौँ भन्ने देखाउन प्रयास गर्ने मात्र होइन, हामीमा पवित्र आत्माको शक्तिको काम भएको हुनुपर्छ तपाईँलाई। त्यही कारण यो प्रेरित 1:8 गवाही चाहिँ त्यस्तो खालको परिवर्तन हो। पश्चातापछि मात्रै आउँछ पवित्र आत्मा हाम्रो हृदयमा आउनुहुन्छ अनि मात्रै हामीले शक्ति पाउँछौँ, जसले चाहिँ प्रेम, नम्रता, इमान्दारिता, उद्धारता, धीरजता, अरूको भलो, अरूलाई नोक्सान नगर्ने येशूको चरित्रमा जिउने जीवन तब मात्रै आउँछ। हाम्रो विचारमा ख्रिस्टको जस्तो सोच हुन्छ, तिमीहरूमा पनि ख्रिस्टमा जस्तो सोच मन थियो त्यस्तै मन होस्। फिलिपी 2:5 तपाईँले यो कुरा पाउनुहुन्छ, ख्रिस्टको जस्तै मन। मन भनेको चाहिँ विचार हो, तपाईँले थिङ्क गर्नुहुन्छ नि, विचार गर्नुहुन्छ नि, त्यो येशूको जस्तो हुनु पर्यो, त्यो हुन्छ तर तपाईँले प्रस्ताव गर्नुपर्छ, येशूप्रति फर्किनुपर्छ। सबै अवस्थामा हामी ख्रिस्टलाई प्रतिबिम्ब भनेको चाहिँ त्यो टक्र हामीमा आएर टल्काउने जस्तो होइन, प्रतिबिम्ब गर्नुपर्छ, हामीबाट उहाँको प्रदर्शन हुनुपर्छ अनि प्रकट भएको हुनुपर्छ, त्यही हो साक्षी। त्यस कारणले हामीले जुन यो तितसमा पढ्छौँ, हामीले प्रेरित 1:8 गवाही हुन्छौँ भन्ने कुरा त्यो हो। त्यसलाई मैले धेरै कुरा भन्न सक्थेँ तर आजको टाइम यति छ, 1-2 पद पढेर म सिद्धाउँछु। यहाँ तितस 1:16 के छ, तिमीहरू परमेश्वरलाई चिनेका छौ भने भान त पार्छन् तर तिनीहरूले आफ्ना कामद्वारा त्यसलाई इन्कार गर्छन्। धेरै मान्छेहरूको कामद्वारा उनीहरूले येशूलाई चिनेका देखिँदैन, किन उनीहरूमा त टोटली सांसारिक र लोभी, घमण्डी, ईर्ष्यालु होइन, कपटी स्वभाव देखिन्छ। तपाईँहरू ममा त्यो स्वभाव छ भने विचार गर्नुहोस्, परमेश्वरले देख्नुहुन्छ नि, हामीले नदेखे पनि। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन् र कुनै पनि असल कामको निम्ति योग्य हुँदैनन्। प्रियहरू हो, तपाईँहरू मलाई त परमेश्वरले विजयभन्दा महान स्वर्गका नागरिक बनाउन चाहनुहुन्छ। तितस 1:2-3 के छ, तिमीले चाहिँ जे पक्का धार्मिक सिद्धान्त, तितसलाई पावलले यो कुरो सिकाउँदछ, पक्का धार्मिक सिद्धान्त सुहाउँदो छ त्यही सिकाऊ। अनि त्यहाँ थुप्रै कुराहरू छ, वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम, धैर्यमा दृढ। तपाईँले धैर्यमा दृढ, प्रेम, अनि कतिचोटि तपाईँ र म प्रेमको बारेमै बुझ्दैनौँ। प्रेम भनेको चाहिँ परमेश्वरीय प्रेमको कुरा मात्रै आउँछ, यहाँ मन परेलाई प्रेम गर्ने होइन, टोटल येशूको जस्तो प्रेम, त्यस्तो कुरा सिकाऊ भने चाहिँ 3 अन्तिमतिर के छ, यसरी नै जे असल छ तिनीहरूले त्यही सिकुन्। त्यस कारणले परमेश्वरको वचनमा यी कुरा, अनि कलसीमा यसको बारेमा के भनेको छ, कलसीमा परमेश्वरले प्रत्येक विश्वासीलाई उहाँको महिमाको लागि दिनुहुन्छ, सबै कुरा येशूले नै बनाउनु भयो, येशूकै लागि हो, यो कुरो यहाँ छ। त्यसैले यो कहिले भुल्नु हुँदैन, येशू प्रभु यति महान हुनुहुन्छ किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए, स्वर्ग पृथ्वीमा भएका दृश्य अदृश्य थोकहरू, चाहे सिंहासन, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, चाहे सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सिर्जिएका हुन्। त्यसैले हामीले जे कुरा हामीमा छ परमेश्वरको लागि प्रयोग गर्नुपर्छ भन्ने कुरा हामीले यहाँबाट बुझ्दछौँ। आफैलाई जाँचौँ कि हामी यो सोच लिएर हिँड्दैछौँ, हाम्रो सबै कुरा हामीलाई उहाँलाई प्रसन्न पार्ने छ कि हाम्रै प्रसन्नताको लागि छ, हामी पनि केही हौँ भन्ने देखाउन मात्रै लागेका छौँ कि येशूलाई नै हामीले महिमा दिन खोजिराखेका छौँ? यो एकदम ठुलो प्रश्न हो। अर्को कुरा तपाईँलाई म पहिलो कोरिन्थी 6:19-20 पढ्न चाहन्छु। तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयं आफ्ना होइनौ, तिमीहरू मोल तिरेर किनेका हो, यसकारण तिमीहरूको शरीरमा परमेश्वरको महिमा गर। यसलाई एक्सप्लेन गर्ने मसँग समय छैन, तर यहाँ एउटा कुरा मुख्य, पवित्र आत्मा हामीमा हुनुहुन्छ, हाम्रो शरीरदेखि उहाँको महिमा गर्नुपर्छ। सुरुमा नै पवित्र आत्माको मन्दिर हाम्रो शरीर हो भनेर यहाँ लेखिएको छ। अब हामी हिब्रूको 1-2-3 पद पढेर सिद्धाउँछौँ, अनि हिब्रूको 1-2-3 मैले फेरि पनि तपाईँलाई त्यो यी कुरा भनिसकेपछि भन्ने शब्दलाई येशूले भनेका कुराहरूको बारेमा यहाँनिर अझै प्रष्ट पारिएको छ। प्राचीन कालमा हाम्रो पिता पुर्खासँग अगमवक्ताद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो। परमेश्वरको वचन, परमेश्वरको बोलीद्वारा नै हामीले उहाँको कुरा थाहा हुन्छ। प्राचीन काल भनेको तपाईँलाई थाहा छ, मोसाको बेलामा अथवा अब्राहमकै बेलादेखि कतिजना भविष्यवक्ताहरू, अगमवक्ताहरूदेखि उहाँ बोल्नुभएको थियो, होइन? तर आखिरी दिनमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ, येशू प्रभु, जुन कुरो हामी भर्खरै पढिराखेका छौँ। पुत्रलाई नै उहाँले सबै कुराको उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि पनि रच्नुभयो। यो कुरो हामीले भर्खरै कुरा गरिराखेका छौँ। त्यसकारणले परमेश्वरले अनि ती उहाँको पुत्रद्वारा हामीलाई बोल्नु भएको छ। तपाईँले इमाउसको बाटोमा हिँड्दै गरेको देख्नुभयो, इमाउसको बाटोको कुरा गर्नुभयो भनेदेखि यहाँनिर तिन पदमा के छ? उहाँ नै परमेश्वरको महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ। येशू प्रभुको बारेमा, वास्तवमा येशू प्रभु चाहिँ बराबरी परमेश्वरमा हुनुहुन्थ्यो, उहाँको प्रतिबिम्ब हुनुहुन्थ्यो, तर येशू प्रभुलाई फेरि अधिकार दियो भनेर हामीले अघि पढिरहेको थियो 2 योहन्नाको सुसमाचार 17 किन अधिकार दिनु पर्यो? किनभने जुन बेलामा येशू संसारमा मानिस भएर जन्मनु भयो, सबै अधिकार छोडेर आउनुभयो, जब क्रुसमा जानुभयो सबै छोडेर रित्तो भएर जानुभयो, हाम्रो लागि पाप हुनुभयो, श्राप हुनुभयो, हाम्रो सबै कोरा खप्नुभयो, हाम्रो लागि कष्ट खप्नुभयो, यहाँसम्म कि संसारको मानिसको निम्ति आफ्नो शरीरमा सबै कुरा गरेर मृत्युसम्म खप्नुभयो। तपाईँहरू मेरो लागि यति ठुलो खप्ने प्रति हामीले के गर्छौँ? यो नै कुरा उहाँलाई पछ्याउने कुरामा पनि के बनावटी भएर हिँडेछौँ? यो कुरा सिरियस हो, किनभने ख्रिस्टलाई प्रेम गर्ने, प्रभुको रूपमा प्रेम गर्ने नै ख्रिस्टकाहरू हुन्छन्, होइन? सम्पूर्ण विश्वास विश्वलाई आफ्नो शक्तिले, यसको वचनले उहाँ सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नु भएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा विराजमान हुनुहुन्छ। येशू प्रभुको बारेमा यहाँ यसरी भनिएको छ। अनि इमाउसको बाटोको कुरा गर्दाखेरि येशू प्रभुले यो चाहिँ 1 अगमवक्ताद्वारा भनेको कुराहरूको सानो उदाहरण तपाईँलाई यहाँ छोटकरीमा मात्रै भन्न चाहन्छु, समय गइसक्यो। अनि यहाँ लुकाको 24 तपाईँले 13 पढ्न सक्नुहुन्छ 27, तर तपाईँलाई 24:25-26 यहाँनिर पढ्न चाहन्छु। उहाँले तिमीलाई भन्नुभयो, ए अबुझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ कि अगमवक्ताले भनेका कुराहरू विश्वास गर्दैनौ? येशू प्रभु इमाउसको बाटोमा जाँदै गर्दा दुईजना चेलाहरूले भेट्छन् अनि गफ गर्दै जान्छन्। उनीहरूले कुरा तपाईँले त्यो पहिला पढ्नु पर्यो। येशूको बारेमा उनीहरू चिन्तित छन्, अहिले त शरीर पनि छैन, स्वास्नी मान्छेहरूले चाहिँ त्यहाँबाट लग्या छ, बौरी उठ्या छ भनेर छ, कहाँ हुनुहुन्छ, एकदम चिन्ता गरेर हिँड्नु छ। अनि त्यो मान्छेले येशू सँगसँगै हिँडेको चिन्दैन, अनि येशू प्रभुले उहाँलाई के भन्छ? ए अबुझ मानिस हो, तिमीहरूको हृदय यति सुस्त भएको छ कि अगमवक्ताले भनेका कुराहरू विश्वास गर्दैनौ? के ख्रिस्टले यी कष्ट भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र? त्यो बेलाको वास्तवमा त्यहाँ तपाईँले हेर्नुभयो भने इमाउसको बाटोमा त्यो दुईजनासँग येशूले पूर्ण रूपमा येशूको सुसमाचार प्रचार गर्नुहुन्छ। मोसा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनु भयो, भनेपछि सबै कुरा तिनीहरूलाई भन्न भ्याउनु भएको छ, होइन? अनि उनीहरूले चिनेनन्, तर त्यहाँ कहाँनिर पुगेपछि जब उनीहरूको आँखा बन्द जस्तै भएको थियो, तर जब उनीहरूको आँखा खुल्यो येशू गइसक्नुभयो, त्यहाँ थिएन। तर यहाँनिर मुख्य कुरा के हो येशु प्रभु साँच्ची नै परमेश्वरको बराबरी तर हाम्रो लागि आफ्नो शरीरमा दुःख भोगेर सबै कुरा त्याग्नु भयो र परमेश्वरले फेरि उहाँलाई स्थापित गर्नुभयो त्यो कुरा हामी यहाँ हेरिरहेको छौँ। वास्तवमा एकदमै गहिरो कुरा चाहिँ बाइबलमा यी कुराहरू छ। अनि सबभन्दा मुख्य कुरा यहाँ हामीले के बुझ्छौँ भने परमेश्वरको पुत्र येशु प्रभु नै सबै कुराको मुख्य हुनुहुन्छ। बाइबलले भन्न खोजेको मुख्य पुरा पुरानो नियमदेखि अहिलेसम्म पनि येशुको बारेमा र उहाँले गर्ने उद्धार र कसरी उहाँमा हामी जिउन सक्छौँ अनि उहाँलाई कसरी चिन्न सकिन्छ र उहाँलाई चिनेर मात्रै अनन्त जीवन पाउन सकिन्छ भन्ने कुरा योहन्नाको सुसमाचार 17:3 हामीले पढ्दछौँ, होइन? योहन्ना 17:3 अनि उहाँको सन्देश तपाईँले पहिलो योहन्ना 1:1-4 हेऱ्यो भनेदेखि प्रेरित योहन्नाले उहाँसँग सम्बन्धमा आउने सन्देश जसले गर्दा उहाँको आनन्द पूर्ण हुनेछ भनेर सन्देश बाँडेको कुरा येशूको सुसमाचार तपाईँले त्यहाँ सुन्नुहुन्छ, होइन? अनि त्यस्तै हिब्रू 1:3-2 फेरि हामी अलिकति कुरा गर्छौँ अनि यहाँनिर चाहिँ दुईवटा कुरा देखिन्छ। एउटा चाहिँ पुत्रद्वारा परमेश्वरले बोल्नु भएको छ, होइन? यदि हामी परमेश्वरको आवाज सुन्न चाहन्छौँ भने येशु प्रभुको कुरा सुन्नुपर्छ भन्ने कुरा प्रष्ट यहाँनिर छ। येशुको कुरा कहाँ छ? परमेश्वरको वचनमा। बाइबल पढ्नुपर्छ। हिजो अस्ति मैले के भनेको थिएँ, प्रार्थना, बाइबल पढ्ने, मनन गर्ने र उहाँका जनहरू जो परमेश्वरमा आत्मिक रूपमा गहिरो छन् उनीहरूबाट भएका कुराहरू सुन्ने, त्यसले हामी परमेश्वरको आवाजहरू उहाँको बोलावटहरू बुझ्न सक्छौँ, होइन? पवित्र आत्माले उहाँको कुरा घोषणा गर्नुहुनेछ। अनि योहन्ना वास्तवमा 16:14-15 पनि हामीले पवित्र आत्माले येशु प्रभुका कुरा लिएर हामीलाई बोल्नुहुन्छ भनेर हामीले हेरेका थियौँ। हिब्रू 1:2 के छ? हिब्रू 1:2 तपाईँले देख्नुहुन्छ, पुत्रलाई नै सबै कुराको उत्तराधिकारी नियुक्त गर्नुभएको थियो। वास्तवमा उहाँले नै सृष्टि गरेको, उहाँ नै आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो, सबै कुरा उहाँको निम्ति उहाँद्वारा बनियो र पनि सबै अधिकार उहाँलाई किन दिनु पर्यो भन्दाखेरि उहाँ संसारमा मानिसको रूपमा आउँदाखेरि सबै अधिकारबाट रित्तिएर आउनुभयो र हाम्रो लागि सबै कुरा बोक्नुभयो। उहाँले सबै कुरा गिभ अप गर्नुभयो, सबै कुरा दिनुभयो, फेरि पिताले उहाँलाई दिनुभयो। तर एउटा पोइन्ट तपाईँलाई म सम्झाउँछु, जब येशु ख्रिस्ट संसारमा मानिस भएर जन्मिनु भयो, क्रुसमा मर्नु भयो, बौरी उठ्नु भयो, त्यसपछि त्यही मानिसकै शरीर लिएर तर महिमाको शरीर येशु स्वर्गमा जानु भएको छ अनि अहिले येशु प्रभु परमेश्वरको दाहिने बाहुलीमा हाम्रो लागि प्रार्थना गर्नुहुन्छ। अनि बाइबलमा हामीले के कुरा बुझ्छौँ भने अबको येशु चाहिँ पहिला संसारमा आउँदाखेरिको येशुमा फरक हुनुहुन्छ, अबको येशु मानिसको रूपमा पनि हुनुहुन्छ अनि त्यो कहिले बद्लिँदैन, त्यो हाम्रो लागि उहाँ मध्यस्थकर्ताको रूपमा हुनुहुन्छ अनि तर उहाँ सबै अधिकार सबै महिमामा फेरि स्थापित हुनुभएको छ, यो कुरा भनिएको छ अनि उहाँले हाम्रो लागि प्रार्थना गरिराख्नु भएको छ अनि वास्तवमा उहाँलाई परमेश्वरको थुमा भनेर भनिन्छ। अघि भर्खर महिमामा मारिएको थुमालाई भनेर हामी गीत गाइरहेका थियौँ, येशु प्रभु परमेश्वरको थुमा। अनि योहन्ना बप्तिस्मा दिनेले योहन्नाको सुसमाचार 1:19 सायद परमेश्वर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा भन्दछन् अनि वास्तवमा त्यो थुमाको पदवी येशुको लागि एकदम महिमित कुरा हो, किनभने थुमाले चाहिँ मानिसहरूको पापको बलिदानको कुरा गर्दछ, होइन? त्यस कारणले येशु ख्रिस्ट सबै मानिसहरूको तपाईँ र मेरो पापको लागि श्राप बन्नुभयो, उहाँले पापै बन्नुभयो, हामीबाट पाप हटाउनलाई शरीरमा कष्ट भोग्नुभयो, यति चुटाइ खानुभयो, थुकाइ खानुभयो, बदनाम गरिनुभयो, सब कुरा गर्नुभयो हाम्रो उद्धारको लागि। अनि येशु चाहिँ परमेश्वरको बराबरी भएर पनि रित्याएर आउनुभयो, उहाँको लागि परमेश्वरको लागि हाम्रो उद्धारको मूल्य कति थियो हामीले गणना पनि गर्न सक्दैनौँ, होइन? त्यस कारणले उहाँले मृत्युसम्म वरण गर्नुभयो र परमेश्वरले उहाँलाई बौरी उठाएर फेरि पहिलाको अधिकारमा राख्नुभयो अनि पिताको दाहिने बाहुलीमा हुनुहुन्छ। त्यस कारण उहाँद्वारा हामी अब पिताको सम्बन्धमा आउन सक्छौँ। यो सबै कुरा हामीले जब बुझ्दछौँ र परमेश्वरले हाम्रो मुक्तिको लागि यति ठुलो मूल्य चुकाउनु भयो भन्ने कुरा जब हामी बुझ्दछौँ, तपाईँ र मलाई परमेश्वरमा समर्पित भएर उहाँको महिमा गर्ने जीवन जिउनलाई केले रोक्छ? त्योभन्दा ठुलो के कुरा चाहियो, होइन? अनि अघि तपाईँलाई चार्ल्स थोमस स्टड एउटा खेलाडी परमेश्वरको सेवाको निम्ति आफैलाई अर्पण गर्छन् होइन अनि उनले भनेको एउटा कोट के थियो अघि तपाईँलाई मैले त्यो कोटको बारेमा भनिरहेको थिएँ उसले भनेको कोट चाहिँ म पढ्न चाहन्छु त्यो कोट त्यसपछि हामी सिद्धाउँछौँ आजको यो कुरालाई यहाँनिर ओन्ली वन लाइफ विल सुन बी पास्ट एउटै जीवन हो तुरुन्तै त्यो नाश भएर जान्छ ओन्ली वाट्स डन फर क्राइस्ट विल लास्ट येसु ख्रिस्टको निम्ति गरेको कुरा मात्रै पछिसम्म रहन्छ यो परमेश्वरको वचनमा यो व्यक्तिको समर्पणता तपाईँलाई म धेरै मान्छेको गवाईको बारेमा भन्न सक्छु तर यो सबै कुराको के काम आज तपाईँ र मलाई प्रभुले उहाँको निम्ति खडा हुने हर हिसाबले आफ्नो जीवनमा उहाँको महिमा खोज्ने यो बोलावट हो हरेक व्यक्तिलाई अनि मण्डलीमा तपाईँ र म एक भएर उहाँको महिमा गर्ने यो बोलावट तपाईँ यसमा बाधा बन्नुहुन्छ भने सायद तपाईँले अझै खोज्नुपर्छ कि तपाईँ येशूलाई भेट्नुभयो भएन यही प्रश्न हो त्यसैले प्रेम एकता नम्रता धीरज तपाईँ र मलाई एक बनाउँछ हामी संसारमा परमेश्वरको महिमा गर्न रहेका छौँ ख्रिस्टको निम्ति गरेको कुरा मात्रै सधैँको निम्ति रहन्छ प्रियहरू हो परमेश्वरले हामी सबैलाई आशिष दिएको होस्।